घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। नमस्कार, शुक्लाफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। म ओम प्रकाश पाण्डेय। 12 सिंह FM 102.2, बझाङको सैपाल FM 100.6, बझाङकै सेती सामुदायिक FM 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। प्रदेश साथको महान पर्व गौराको मुख्य दिन आज अठवाली। गौरा पर्वले सांस्कृतिक एकतालाई मजबुत बनाएको प्रधानमन्त्री ओलीको भनाई। प्रदेश साथ स्थित स्वास्थ्य संस्थामा ओपिडी सेवा बन्द हुँदा बिरामीहरू समस्यामा, सरकार आन्दोलन। चिकित्सकको माग संशोधन गर्न सहमत। कञ्चनपुर घटनामा प्रारम्भदेखि नै स्थानीय प्रशासनको गम्भीरता नदेखिएको कङ्ग्रेसको निष्कर्ष। आजदेखि मन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम सुरु। बिमस्टेक घोषणापत्र कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन। र बङ्गबन्धु गोल्ड कपको पुरस्कार नेपालले अझै पाएन।
यस आर्थिक वर्ष 75-76 स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रतिफलमा आधारित प्रोत्साहन अनुदान 250 हेक्टर वितरण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले हिमदत्त नगरपालिका 1, 2, 3, 18 र 19 तथा कृष्णपुर नगरपालिका 4, 5 र 6 का यस कार्यालयमा सूचीकृत भएका कृषक, कृषक समूहहरू, कृषि सहकारी संस्थाहरू, उपभोक्ता समूहहरू, निजी उद्यमीसँग सम्बन्ध कृषकहरूले व्यक्तिगत अथवा संस्थागत रूपमा यस कार्यालयको निर्धारित फर्मेट अनुसारको विवरण र आवश्यक कागजात सहित भाद्र 30 गते कार्यालय समय भित्र यस कार्यालयमा आवेदन दिन हुन। सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। रित नपुगेको तथा म्याद नागी आएको आवेदन उप कुनै कारवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ। थप जानकारीका लागि 0995-25-991, 98-58-751-662 र 98-58-751-366 सम्पर्क गर्न सकिनेछ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धान जोन कञ्चनपुर।
अब सुन्नुहोस् पूरा समाचार। प्रदेश साथको महान पर्व गौराको मुख्य दिन आज अठवाली अर्थात् अष्टमी। आज प्रदेश साथमा गौराको पूजाआजा गरी मनाइँदैछ। हिजो घरमा लगिएको गौरालाई खेल खेल्दै पूजाआजा गरी बिरुवा शिरमा चढाउने प्रचलन रहेको पण्डित रामचन्द्र भट्टले बताउनुभयो। भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौरा पर्वको पहिलो दिन महिलाहरूले घर घरमा तामाको भाँडामा बिरुवा 5 थरीका अन्न भिजाएर गौरा पर्वको विधिवत रूपमा सुरुवात गर्ने गर्दछन्। भदौ शुक्ल पञ्चमीका दिन महिलाले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौँस मिसाएर तामाको भाँडामा बिरुवा भिजाएर पर्वको थालनी गरिन्छ। भदौ शुक्ल पञ्चमीका दिन बिरुवा भिजाउने चलन रहिआएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुवा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ। भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुवा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन रहेको छ। त्यस्तै सप्तमीका दिन गौरादेवीलाई नजिकैको मठ मन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरूले दुबधागो मन्त्र गरिएको एक किसिमको धागो चढाउने चलन छ भने अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौराखला आँगनमा पार्वती र शिवको पूजापाठ गर्ने चलन रहेको छ। गौरा पर्वको मुख्य आकर्षणको रूपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल्ने चलन रहेको छ। देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य गरी देउडा खेल्ने गरिन्छ। त्यस्तै देउडा गीतका माध्यमबाट एकअर्कालाई सुख दुःख बाँड्नुका साथै सामाजिक सद्भाव समेत कायम गरिन्छ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका विभिन्न सांस्कृतिक पर्वले नेपालीहरूलाई एकताबद्ध गराउने काम गरेको बताउनु भएको छ। प्रदेश नम्बर 7 र कर्णाली प्रदेशमा मनाइने पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उहाँले गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्व भएको बताउनु भएको छ। नेपालको जातीय र सांस्कृतिक विविधतालाई आपसी द्वन्द्वमा रूपान्तरण गर्ने दुष्प्रयासलाई नेपालीले सधैँ परास्त गर्दै आएको र यस्ता पर्वले सांस्कृतिक एकतालाई थप मजबुत बनाएको प्रधानमन्त्री ओलीको भनाइ रहेको छ। नेपालका विभिन्न भाषा, संस्कृति, भेष भूषा, रीतिरिवाज र संस्कारले विविधता बीच नै एकता, आपसी सम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएको उहाँले बताउनुभयो। यसैबीच नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्धिका दृष्टिले राज्यबाट ओझेलमा पर्दै आएको प्रदेश नम्बर 7 समृद्धिको दिशामा अघि बढाउन गौरा पर्वले प्रेरणा दिने बताउनुभयो। पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले पहिचान र सामर्थ्यलाई संविधान मार्फत सुनिश्चित गरी संघीय गणतान्त्रिक नेपालको निर्माणमा गौरा पर्वको महत्व झनै बढेको बताउनुभयो। यस क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको समुचित विकास गर्न र सम्पूर्ण देशवासीमा आपसी सद्भाव, भाइचारा तथा अपनत्वको भावना वृद्धि गरी समृद्ध नेपालको निर्माणमा यस पर्वको महत्त्वपूर्ण भूमिका रहेको प्रचण्डको भनाइरहेको थियो। नयाँ मुलुकी अपराध संहितामा गरिएको व्यवस्था खारेजी माग गर्दै आन्दोलित स्वास्थ्यकर्मीले प्रदेश सात स्थित स्वास्थ्य संस्थामा ओपिडी सेवा बन्द गरेका छन्। सरकारले भदौ 1 गते लागू गरेको मुलुकी ऐनले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अपराधको व्यवहार गर्नेतर्फ लक्षित भएको भन्दै चिकित्सक देशव्यापी रूपमा आन्दोलित भएका हुन्। नेपाल चिकित्सक संघको अगुवाईमा आन्दोलित उनीहरूले मुलुकी अपराध संहिताको दफा 230, 231, 232 र 240 संशोधन गर्न माग गरेका छन्। चिकित्सक संघका प्रदेश सातका सचिव प्रदीप मिश्रले केन्द्रीय कार्यक्रम अनुसार आन्दोलन गएको बताउनुभयो। ओपिडी सेवा बन्द भएपछि बिरामीहरू मर्कामा परेका छन्। बेडको बिरामी भएर आएका डणेलधुरा अजयमेरू गाउँपालिका छका बलबहादुर विष्ट सेती अञ्चल अस्पतालमा विशेषज्ञ डाक्टरलाई देखाउन आए पनि चिकित्सकको आन्दोलनका कारण ओपिडी बन्द भएपछि रित्तै फर्किएका छन्। सेती अञ्चल अस्पतालमा दैनिक करिब 500 बिरामी ओपिडी सेवामा उपचारका लागि आउने गर्दछन्। राम्रो आमदानी भएकाहरू निजी क्लिनिकमा उपचार गर्न गए पनि सर्वसाधारण बिरामीहरूलाई भने गाह्रो भएको धनगढी गेटाका पद्मा बिकले बताउनुभयो। सरकारी ओपिडी सेवा बन्द भए पनि चिकित्सकहरूले आफ्नो क्लिनिक भने बन्द नगर्ने गरेको उहाँको गुनासो रहेको छ। सबैतिरबाट सर्वसाधारणै मारमा पर्नुपर्नेको बाध्यता रहेको कञ्चनपुर पुनर्वासका पूरण साउदले बताउनुभयो। संघले कैलाली प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ। यसै गरी सरकार आन्दोलनरत चिकित्सकको माग संशोधन गर्न सहमत समेत भएको छ। मुलुकी अपराध संहितामा रहेको व्यवस्थाको विरोधमा आन्दोलन उत्रेका चिकित्सकको माग संशोधन गर्न राज्य मन्त्री सुरेन्द्र यादवले सहमति जनाउनु भएको छ। मुलुकी अपराध संहिताको इलाजको महलमा एक चिकित्सकहरूले लापरवाहीपूर्ण रूप उपचार गरे जन्मकैदको व्यवस्था राखिएको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सक आन्दोलनमा उत्रिएका थिए। आन्दोलन डाक्टरसँग आज भएको वार्तामा स्वास्थ्य राज्य मन्त्री यादवले संहितामा शब्द चयनमा कमजोरी भएको भन्दै त्यसलाई सुधार्न सकिने बताउनुभयो। सरकारले मुलुकी संहिता संशोधन गर्न सहमति जनाए पनि चिकित्सक संघले आन्दोलन नरोक्ने बताएको छ। संशोधन विधेयक संसदमा पेश नभएसम्म आन्दोलन नरोकिने नेपाल चिकित्सक का अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले जानकारी दिनुभयो। स्वास्थ्य मन्त्रालयले संशोधनको मस्यौदा कानून मन्त्रालयमा पठाउने सहमति भए पनि कानून मन्त्रालयबाट संशोधन विधेयक तयार भएर संसदमा पेश नभएसम्म आन्दोलन जारी रहने उहाँले बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले कञ्चनपुर घटनालाई स्थानीय प्रशासनले प्रारम्भदेखि नै गम्भीरतापूर्वक नलिएको आरोप लगाएको छ। काङ्ग्रेस नेता एवं सांसद दिलेन्द्र प्रसाद बडुले घटनाको स्थलगत अध्ययनपछि आज संसदमा बोल्दै प्रहरीले छानबिनमा ढिलाइ गर्दै मुद्दालाई फितलो बनाउने काम गरेको बताउनुभयो। काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कञ्चनपुर घटनाको स्थलगत अध्ययनका लागि बडु र अर्का सदस्य वीरबहादुर बलायरलाई खटाएको थियो। फर्केपछि उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर घटनास्थलको वास्तविकता समेत जानकारी गराएका थिए। छ वर्षपछि नेपालको सरकारी टोली भारत चीनबीच व्यापारिक नाका बनाउने सम्झौता भएको नेपाली भूमि लिपुलेख पुगेको छ। चीनको सुशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा सीमा बैठकमा जाने क्रममा नेपाली टोली लिपुलेख पुगेको हो। 2072 साल जेठ 1 गते नेपाली भूमि दार्चुलाको लिपुलेखलाई भारत चीनले नेपाल पक्षलाई जानकारी नै नदी व्यापारिक नाका बनाउने सम्झौता गरेका थिए। सरकारी टोली लिपुलेखको केन्द्रमा पुग्न नसके पनि लिपु भन्ज्याङको बाटो हुँदै चीन गएको हो। लिपुलेखको विवाद रहेकै बेला 2068 सालपछि दार्चुला प्रशासन र प्रहरीको टोली सीमा बैठकका लागि लिपुलेख हुँदै चीन गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी नवराज अधिकारीले जानकारी दिनुभयो। यही भदौ 9 गते भएको बैठकका लागि नेपाली टोली भारतको बाटो प्रयोग गर्दै नेपाल भारत सीतापुल हुँदै तिङ्कर नाका भएर ताक्लाकोट पुगेको थियो। ताक्लाकोटमा भएको बैठकमा दुई देशका सीमावर्ती सुरक्षा निकायबीच सीमा अपराध नियन्त्रण गर्ने विषयमा सूचना आदान प्रदान गर्ने संगठित अपराध नियन्त्रण बहुराष्ट्रिय अपराध नियन्त्रण लगायतका विषयमा छलफल भएको डिएसपी अधिकारीले बताउनुभयो। सीमा बैठकका लागि गएको जिल्लाको टोलीले दुई देशबीचका विविध विषयमा छलफल गरे पनि सीमा विवाद बारे भने चर्चा हुन सकेन। मोहनापुल अत्तरिया सडक अन्तर्गत निर्माण भइरहेका कलबर्टहरूको काम अधुरो हुँदा बर्सातको समयमा आवत जातमा निकै समस्या भएको छ। उक्त सडक खण्ड अन्तर्गत निर्माणाधीन 11 कलबर्टमध्ये एउटाको मात्रै निर्माण सम्पन्न भएको छ। उक्त सडक भएर दैनिक आवत जावत गर्ने विद्यार्थी कर्मचारी लगायत व्यक्तिहरू बढी मारमा पर्ने गरेका छन्। धुलोले गर्दा दैनिक आवत जावत गर्ने व्यक्तिको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने गरेको छ। यसै विषयमा सहकर्मी निर्मला खनायतको यो रिपोर्ट अबको प्रस्तुतिमा।
कहिले ठेकेदारको ढिलासुस्ती त कहिले आयोजनाको ढिलासुस्तीका कारण मोहना अतरिया छलेन सडकको काम सुस्त गतिमा छ। सडक क्षेत्रमा निर्माण भइरहेका कलभर्टहरूको काम सक्नुपर्ने समयसम्म एउटा कलभर्टको मात्र काम सम्पन्न भएको छ। वर्षातको समयमा सो सडक भएर आवत जावत गर्न निकै समस्या भएको छ। जनसमयमा कलभर्ट निर्माण नहुँदा दुर्घटनाको जोखिम बढेको छ। छलेन सडक भएर दैनिक मोटरसाइकलमा आवत जावत गर्ने चित्रराज भट्ट सडक निर्माण कार्य सुस्त हुँदा वर्षातका बेला आवत जावत गर्न निकै स्वास्थ्य भएको बताउँछन्। सडकमा उड्ने धुलोका कारण धेरै पटक स्वास्थ्यमा समेत समस्या आएको उहाँले बताउनुभयो। समयमा कल्भर्ट निर्माण नहुँदा बर्सातको समयमा कल्भर्ट निर्माण भइरहेको छेउबाट मोटरसाइकल चलाउनु पर्ने र कहिले खाल्डा खुल्टिएको अन्दाज नहुँदा मोटरसाइकल नै लड्ने अवस्था सिर्जना हुने गरेको उहाँ बताउनुहुन्छ।
ज्यादै नै समस्या छ, करिब करिब भन्नुहोस् न यो जगाहसँग पानी आउँछ होइन, जगाहै तर्नुपर्ने जस्तो अवस्था छ, अब गाह्रो छ।
त्यस्तै उक्त सडक भएर दैनिक धनगढी अतरिया सवारी चलाउने सवारी चालकहरूले पनि कल्भर्ट नबन्दा समस्या भएको गुनासो गरेका छन्। कल्भर्ट समयमा नबन्दा वर्षाको समयमा यात्रुहरूलाई निकै बेर कुराउनु पर्ने र कतिपय यात्रुहरू पैदल नै यात्रा गर्न बाध्य हुने गरेको उनीहरूले बताएका छन्। कल्भर्ट समयमा नबन्दा बाढी आएपछि एकपटक बाटो नै बन्द भएको र फेरि उस्तै समस्या आउन सक्ने गोदावरी नगरपालिका वडा नम्बर 5 का लक्ष्मीराम लामिछानेको भनाइ छ।
त्यहाँबाट पानी आएर त्यो बाटो जम्मै बगाएर उयो हिपबाट आएर पानी यता पास गरेको होइन,
धनगढी अतरिया सडकको ठेक्का पाएको राजेन्द्र निर्माण सेवा प्रालीका निर्देशक लक्ष्मण साउदले आयोजनाका कारण काममा ढिलासुस्ती भएको बताउनु भयो। उहाँले कतिपय स्थानमा निर्माणाधीन कल्भर्टको एकापट्टिको काम सकिएको र अर्को तर्फको काम गर्ने तयारी गरिरहेको अवस्थामा आयोजनाले हाललाई काम रोक्नु भनेपछि काम रोकिएको बताउनु भयो। निर्देशक साउदले आयोजनाले के कति कारणले काम रोकेको हो त्यस बारेमा जान्न खोज्दा कहिले डिजाइन नआएको त कहिले विमानबाट काम रोक्न परिपत्र आएको भन्ने जानकारी दिने गरेको बताउनु भयो।
हाम्रो चाहिँ काम चाहिँ गरेर हो, अहिलेसम्म बर्खाले गर्दा नि अलिअलि काम नभएको हो, अनि अहिले हाम्रो काम नहुनुको कारण चाहिँ सिसन लाइन नै आयोजनाबाट नै रोकिया छ। यो केही दिनमा आउला सायद
मोहना अतरिया छलेन सडक आयोजनाका सब इन्जिनियर भूपेन्द्र बडालले आयोजनाका प्रमुख मनिष कुमार शाहले भन्ने बमोजिम आफूले निर्माणाधीन कल्भर्टको काम रोक्न भनेको स्वीकार गर्नुभयो। उहाँले अहिले विभागबाट नै परिपत्र आएकोले काम नगर्न भन्नुहोस् भनेकाले आफूले त्यसो गरेको बताउनु भयो। तर उहाँसँग परिपत्र बारे जानकारी माग्दा आयोजना प्रमुखले मौखिक रूपमा जानकारी गराएको भन्दै लिखित रूपमा पत्र आए नआएको आफूलाई जानकारी नभएको बताउनु भयो।
त्यसैको काम अहिले अब बर्सातको कारणले रोकिएको मेन त है, बर्सात छ, बर्सातमा हामीले चाहिँ अब सबै अब इन्भाइरोमेन्ट फिलिङको काम चाहिँ खोलानालाई सबै बन्द सबै चेल ल्याउन सकिएन। ती अहिले परिपत्र अनुसार बर्सात यादमा कङ्क्रिटका काम गर्न नमिल्ने भन्ने परिपत्र हाम्रो चाहिँ
2 वर्षको ठेक्का सम्झौता भएको छलेन सडक निर्माण कार्यको सुरुवातमा केही घरधनीहरूले विरोध गरेपछि निर्माण कार्य रोकिएको थियो। त्यसपछि पनि आयोजनाले सडक निर्माण कार्य गति दिन सकेको छैन। आयोजनाले हाल कल्भर्ट निर्माण प्रक्रियालाई समेत अलपत्र छोडेर काम ठप्प पारेको छ। यसरी सडकको निर्माण कार्य सुस्त नै रहेमा तोकिएको म्यादको 2 वर्षमै नलाग्ला भन्न सकिँदैन। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। सुदूरपश्चिमको मौलिक पृष्ठभूमि, संस्कृति, सभ्यतालाई जोगाउन गौरा पर्वको महत्व के छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
पूनम सिंह, परम्परादेखि चलिआएका रीति परम्पराहरू छन्, हामीसँग संस्कृतिहरू छन् होइन, विविध धार्मिक पर्वहरू रहेको हाम्रो सुदूरपश्चिममा। अहिले सुदूरपश्चिमको महान पर्व गौरा चलिरहेको अवस्था छ। यो गौराले हाम्रो संस्कृतिलाई एक किसिमले झल्काउँछ। यो गौरा पर्वले सुदूरपश्चिमको कल्चर एउटा मौलिक परम्परा बोकेको जो एउटा सिलेर पार्वतीको गाथा पूजा पाठ आदि बोकेको जुन हाम्रो यो गौरा पर्व छ, यसले निश्चित रूपमा हाम्रो यहाँको संस्कृतिलाई झल्काउँछ। यसले हाम्रो संस्कृतिलाई जोगाउने काम पनि गरिरहेको अवस्था छ। त्यही नै त्यही महत्त्व रहिआएको अवस्था हुनाले हामीले यस्ता कुराहरूलाई निरन्तरता दिएर आफ्नो संस्कृतिको चाहिँ जगेर्ना गर्नुपर्छ भन्न चाहिँ खडाएको हो। सुदूर पश्चिमीहरूको लागि होइन एउटा सबैभन्दा ठुलो पर्व हो र यसले आफ्नो संस्कृतिलाई झल्काउने काम गर्दछ। जस्तो होइन गौराको खास गरेर महिलाहरू व्रत बस्ने, के अरे बिरुवा भिजाने, बिरुवा धुने, त्यसपछि होइन पूजा गर्ने, अक्षाली पार्ने, अनि त्यो के अनेक किसिमकाहरू भगवान शिव पार्वतीलाई अनेक रूपले पूजा गर्ने, आराधना गर्ने चलन चाहिँ छ।
बोरा भित्र पर्छ।
सीता बोरा 7 नम्बर प्रदेशको सुदूरपश्चिमको जो गौरा पर्व चलिराखेको छ, यो गौरा पर्व परम्परा कालदेखि चलेर आएको गौरा हो र यो गौरामा पार्वतीको र शिवजीको महिमा धेरै ठुलो महिमा हुन्छ। सालभोरीको दुःख पीडाको चाहिँ गीतको माध्यमबाट, देउडा गीतको माध्यमबाट उहाँहरूले आफ्नो दुःख पीडाको सम्बोधन एक दोस्रोको चाहिँ आदान प्रदान गर्नुहुन्छ भने त्यो जगेडा राख्नको लागि यो विदा पनि दिएको अवस्था छ सरकारले। अहिले चाहिँ धर्मनिरपेक्षता भइराखेको अवस्था र त्यो पनि अझै हामीहरूले अगाडि ल्याउनु पर्छ जस्तो मलाई लाग्छ।
सुदूरपश्चिमको मौलिकताको लागि गौरा पर्वको महत्व भनेको वर्षम त यो हिन्दू धर्ममा पुरुष जन्म भयो भने त्यसको वर्षबन्धको कुराहरू हुन्छ नि। पश्चिममा महिलाहरूको विवाह भइसकेपछि दुग्धाको लगाउने चलन आजको दिनमा महादेव र पार्वतीको पूजा गरेर त्यो धारण गर्छन् महिलाहरूले। त्यसपछि महिलाहरूको चाहिँ पूर्ण कार्यक्रम धर्म अनुसार यसको पूर्णता पाउँछ।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँ अहिले शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2, बझाङको सैपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
काठमाडौँ, नेपालगञ्ज र भारत जाने झन्झटबाट अब मुक्त हुनुहोस्। जटिल उपचार सेवाको सर्वसुलभ उपचार धनगढीमै गर्नुहोस्।
प्रदेश नम्बर 7 का जनताको सर्वसुलभ सेवाका निम्ति सञ्चालन हुन लागेको यस क्षेत्रकै हालसम्मकै अत्याधुनिक सुविधा सम्पन्न बहुदक्ष विशेषज्ञ सेवा सहित
एकै छाना मुनि वरिष्ठ दक्ष अनुभवी चिकित्सकद्वारा सर्वसुलभ दरमा 24 घण्टा
धनगढी चटकपुर स्थित माया मेट्रो अस्पताल यही भाद्र 15 गतेबाट आफ्ना सेवाहरू सञ्चालन गर्न लागेको सहर्ष जानकारी गराउँदछौ।
यस अस्पतालमा गुणस्तरीय निम्न सेवाहरू प्रदान गरिनेछ।
ओपिडी, बहिरङ्ग तथा इन्डोर अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, डायग्नोस्टिक ल्याब,
अत्याधुनिक डिजिटल एक्सरे,
भिडियो एक्सरे,
अत्याधुनिक सिटी स्क्यान,
ICU, NICU, PICU सेवा,
वातानुकूलित ओपिडी तथा डिलक्स क्याबिन,
दूरबीन तथा बिना दूरबीन शल्य चिकित्सकीय सेवा,
24 घण्टे फार्मेसी सेवा,
इको तथा ECG सेवा।
यस अस्पतालबाट प्रदान गरिने दक्ष विशेषज्ञ सेवाहरू
MD इन्टर मेडिसिनबाट फिजिसियन सेवा,
नवजात शिशु तथा बालरोग सेवा,
स्त्री प्रसूति तथा इन्फर्टिलिटी बाँझोपन सेवा,
ल्याप्रोस्कोपिक तथा जेनरल सर्जरी सेवा,
हार्ट जोर्नी तथा नसा रोग सेवा,
नाक कान घाँटी रोग सेवा,
क्यान्सर स्क्रिनिङ, FNAC तथा बायोप्सी सहितको प्याथोलोजी सेवा,
यौन तथा चर्म रोग सेवा,
दन्त रोग सेवा,
निकट भविष्यमा डायलिसिस तथा MRI सेवा सञ्चालनमा आउने सहर्ष जानकारी गराउँदछौ।
नोट, भदौ महिना अवधिभर ओपिडी सेवा निशुल्क तथा अन्य सेवाहरूमा पनि विशेष छुटको व्यवस्था गरिएको छ।
विशेषज्ञ डाक्टर आउने बारे सूचना। डाक्टर बद्री चापगाई, MBBS, MD, डर्मा, वरिष्ठ छाला, कुष्ठ, यौन रोग तथा सौन्दर्य विशेषज्ञ। यही भाद्र 23 गते शनिबार आउनु हुने भएकाले सम्पर्क गर्नुहोला।
सम्पर्क स्थान आनन्द पोलिक्लिनिक प्राली, गल्ली नम्बर 3, महेन्द्रनगर।
सम्पर्क नम्बर 0995-2774, मोबाइल नम्बर 9858-75074।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नम्बर 7 को अनुरोध।
हालका केही दिनदेखि कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका र बेतकोट नगरपालिकाका पशु वस्तुमा खोरेत रोगको प्रकोप देखिएको र उक्त रोग छिट्टै एक पशुबाट अर्को पशुमा फैलिने भएकाले रोगको संक्रमण बढ्न नदिन निम्न उपायहरू अप्नाउन अनुरोध गरिन्छ।
निरोगी पशुलाई रोगी पशुको सम्पर्क नगराउने,
रोग लागेका पशुको अलगै राखेर उपचार गराउने,
पशुको मुखमा घाउ भए र आहारा खान नसक्ने हुँदा नरम आहारा तथा झोल पदार्थहरू खुवाउने,
रोगको प्रभावकारी उपचार नभए पनि ज्वरो घटाउने खालका तथा घाउ सन्चो हुने खालका औषधि प्रयोग गर्ने,
रोग नफैलिएको तर रोग फैलिन सक्ने सम्भावना रहेका क्षेत्रमा प्रत्येक 6-6 महिनामा अनिवार्य खोरेत रोग विरुद्धको खोप लगाउने,
रोग लागेर सन्चो भएको पशुले समेत रोग सार्न सक्ने हुँदा यस्ता पशुलाई अलगै राख्ने व्यवस्था गर्ने,
र घरपालुवा पशुलाई छाडा नछोड्ने तथा छाडा पशु नियन्त्रण गरी व्यवस्थापन गर्ने।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नम्बर 7।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। माओवादी द्वन्द्वमा ध्वस्त भएको असामको मंगलसेन दरबारको पुनर्निर्माण कार्य पुनः शुरू भएको छ। माओवादी द्वन्द्वमा ध्वस्त भएको मंगलसेन दरबारको पुनर्निर्माण करिब 17 वर्षपछि पूरा हुने भएको छ। लामो समय अस्तव्यस्त रहेको निर्माण कार्य अहिले धमाधम चलिरहेको छ। धेरैमा दुई वर्षभित्र काम सक्ने गरी 2065 सालको असारमा सम्झौता भए यता ठेकेदारको लापरवाहीले काम अघि नबढ्दा अहिलेसम्म दरबार अधुरै रहेको थियो। सुरुमा राजेन्द्र निर्माण सेवा, साउथ कन्स्ट्रक्सन, बढीमालिका निर्माण सेवा, तुलसी दुर्गा कन्स्ट्रक्सन र कुवर कन्स्ट्रक्सनले 2,25,00,000 बढी लागतमा निर्माणको जिम्मा लिएका थिए। तर ठेकेदार कम्पनीहरूको लापरवाहीले भुइँतलामै रोकिएको निर्माण कार्य अन्तिम पटक एक वर्षका लागि म्याद थप गरेर फेरि सुरु गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी शीतल बहादुर रावलले बताउनुभयो। यसअघि पनि दरबारको पुनर्निर्माणका लागि पटक पटक म्याद थपिँदै आएको थियो। काममा लापरवाही गरेका कारण अन्य 4 निर्माण कम्पनीसँगको सम्झौता तोडेर अहिले दरबारको काम पुरा गर्ने जिम्मा साउथ कन्स्ट्रक्सनलाई दिइएको छ। अरिङ्गालको टोकाईबाट बैतडीमा आज एक बालिकाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्। ज्यान जानेमा पाटन नगरपालिका 4 चिल्लेपानीका मदन लुहारका 3 वर्षीय छोरी सम्झना रहेका छन्। घर नजिकैको बारीमा मकै भाँचिरहेका बेला एक्कासी आएका अरिङ्गालहरूले टोक्दा सम्झनाको ज्यान गएको स्थानीय राजेन्द्र विष्टले जानकारी दिनुभयो। घाइते हुनेहरूमा मदन लुहारकै 5 वर्षीय छोरी दिपा र 9 वर्षीय छोरा जगदीश रहेका छन्। सुदूरपश्चिमेलीको मुख्य पर्व गौराको मुख्य दिन अरिङ्गालले टोकेर छोराको ज्यान गएको र घाइते हुँदा मदनको परिवारमा शोकमा डुबेका छन्। शुक्लफाटा राष्ट्रिय निकुञ्जमा पर्ने राधानदीको किनारमा आज एक पुरुषको शव फेला परेको छ। शव भीमदत्त नगरपालिका 2 उल्टा खामका करिब 45 वर्षीय कल्याण पार्कीको रहेको प्रहरीले जनाएको छ। पूर्व पश्चिम राजमार्ग नजिकैको क्षेत्रमा पार्कीको शव फेला परेको इलाका प्रहरी कार्यालय झलहारीका प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। शवलाई पार्कीका भाइ दानबहादुर पार्कीले दाजुको शव भनेर पहिचान गरेका हुन्। कल्याण घरबाट 4 दिन अघि हराएका थिए। मृतकका 1 छोरा र 2 छोरी रहेका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। निकुञ्जका कर्मचारीले शव देखे पछि परहरीलाई खबर गरेका थिए। दार्चुलामा भालुका पित्तसहित पक्राउ परेका 2 अभियुक्तलाई 15 वर्षसम्म कैद र 10,00,000 रुपियाँसम्म जरिवाना हुने भएको छ। 25 असारमा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर 4 बाङ्गाबगड क्षेत्रबाट 6 थान भालुको पित्तसहित 2 प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि जिल्ला वन कार्यालयको जिम्मा लगाएकोमा यस्तो घटना जिल्लामा पहिलो भएका कारण कारवाही प्रक्रियामा अन्यलता देखिएको थियो। आवश्यक परामर्शपछि कार्यालयले साइटिस महासन्धिको प्रावधानमा टेकेर अघि बढ्ने निर्णय गरेको हो। यो महासन्धिमा भालुको पित्त सम्बन्धी मुद्दामा 5-15 वर्षसम्म र 5-10,00,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ। यही व्यवस्था अनुसार भालुको पित्तसहित पक्राउ परेका हुम्लाका बम रेकस शाही र ब्यास गाउँपालिका 6 हुती दार्चुलाका धनसिंह धामीलाई कारवाही प्रक्रिया अघि बढाइएको हो। अब केही राष्ट्रिय खबर। संघीय संसदले आजदेखि मन्त्री सङ्घको प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम सुरु गरेको छ। प्रतिनिधि सभा सञ्चालन नियमावली परिच्छेद 8 गरेको व्यवस्था अनुसार आजदेखि प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रम सुरु गरिएको हो। नियमावलीको परिच्छेद 8 नेपाल सरकारको उत्तरदायित्वभित्रको सार्वजनिक महत्त्वको कुनै पनि विषयमा बैठकमा प्रश्न सोध्न सकिने व्यवस्था गरेको छ। प्रश्नोत्तर व्यवस्थाको कार्यान्वयन भएको पहिलो दिन आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका विषयमा सांसदले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलसँग मौखिक प्रश्न सोध्नु भएको हो। सांसद सञ्जय कुमार गौतमले बजेट वक्तव्यको बुदा नम्बर 49 आर्थिक रूपमा विपन्न समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरूलाई उच्च प्राविधिक तथा व्यावसायिक अध्ययनका लागि 5% ब्याज अनुदानमा शैक्षिक कर्जा उपलब्ध गराउने भनिएको र त्यसको कार्यान्वयनको लागि मन्त्रालयले आवश्यक प्रबन्ध कहिलेसम्म मिलाउँछ भनी प्रश्न गर्नुभएको छ। मन्त्री पोखरेलले उच्च शिक्षा अध्ययनका लागि निर्ब्याजी र सहुलियतपूर्ण ऋण दिन कार्यविधि तयार भइसकेकाले पहिलो चौमासिकमा नै कार्यविधिलाई अन्तिम रूप दिने तयारीमा गरिरहेको जानकारी दिनुभयो। उच्च शिक्षामा कुन कुन विषयलाई यस कार्यक्रम अन्तर्गत सम्बोधन गर्ने भन्ने विषय चाहिँ कार्यविधिले नै टुङ्ग्याउने उहाँले बताउनुभयो। यस कार्यक्रमलाई अघि बढाउन अर्थ मन्त्रालयसँग पनि समन्वय आवश्यक रहेकोले अर्थसङ्घको समन्वयनपछि उच्च शिक्षाका विषय किटान गरिने मन्त्री पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा जारी गरिएको बिमिस्टेकको 4 सम्मेलनले पारित गरेका 18 बुँदे घोषणापत्र कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ। काठमाडौँमा यही भदौ 14 र 15 गते चलेको शिखर सम्मेलनमा जारी घोषणापत्र कार्यान्वयन गर्न सम्बन्ध पदाधिकारीलाई उहाँले निर्देशन दिनुभएको हो। सम्मेलनबाट जारी घोषणापत्रमा गरिबी निवारण, यातायात र सूचना प्रविधिको सम्पर्क र सञ्चार विस्तार, वातावरण, ऊर्जा, प्रविधि र प्राकृतिक प्रकोपको व्यवस्थापन, मत्स्य र कृषि पालन, जनस्वास्थ्य, सांस्कृतिक समन्वय, पर्यटन, हिमाल समुद्र तथा नदीनालाको अर्थतन्त्र, माउन्टेन एण्ड ब्लू इकोनोमी आदि उल्लेख गरिएको छ। बिम्स्टेक सम्मेलन समापनपछि पहिलो पटक प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा आयोजित समीक्षा गोष्ठीमा प्रधानमन्त्री ओलीले बिम्स्टेक र सार्क राष्ट्रका गतिविधि समान रूपमा र सक्रियतापूर्वक अगाडि बढ्ने जानकारी दिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। गोष्ठीमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय स्तरको सम्मेलन स्थल प्रयोग गर्न नसकिएको र पर्याप्त बुलेट प्रुफ गाडी समेत नभएको स्थितिमा सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न सर्वसाधारण, सुरक्षा निकाय, राष्ट्रिय सेवक कर्मचारी एवं सञ्चारकर्मीले पुर्याएको योगदानप्रति धन्यवाद व्यक्त गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद बहादुर कुँवरले जानकारी दिनुभयो। समीक्षा कार्यक्रममा विभिन्न मन्त्रालयका मन्त्री, सुरक्षा निकाय र सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो। अब खेल खबर। बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जिते बापतको पुरस्कार नेपालले पाउन सकेको छैन। नेपालले 2072 साल माघमा बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्ड कप प्रतियोगिताको उपाधि जिते बापतको 25,000 अमेरिकी डलर पाउन नसकेको हो। उक्त प्रतियोगितामा नेपालले फाइनलमा बहरानलाई 3-0 गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो। 5 संस्करणको खेल तालिका सार्वजनिक गरिदा समेत नेपालले पुरस्कार राशि नपाएको अखिल नेपाल फुटबल सङ्घ एन्फाका प्रवक्ता किरण राईले जानकारी दिनुभयो। त्यति बेला नेपाली राष्ट्रिय फुटबल टोलीले 23 वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको थियो। बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिँदै आएको छ। बङ्गलादेश फुटबल महासङ्घले गएको शनिबार 5 संस्करणको खेल तालिका सार्वजनिक गरिसकेको छ। 5 संस्करणको उक्त प्रतियोगिता आगामी असोज 15 27 गतेसम्म बङ्गलादेशको राजधानी ढाकामा हुनेछ। शनिबार सार्वजनिक गरिएको खेल तालिका अनुसार नेपाल प्रतियोगिताको समूह एमा रहेको छ। समूह एमा प्यालेस्टाइन र ताजिकिस्तान समेत रहेका छन्। समूह बीमा भने आयोजक बङ्गलादेश, लाओस र फिलिपिन्स रहेका छन्। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। प्रदेश साथको महान पर्व गौराको मुख्य दिन आज अछुवाली। गौरा पर्वले सांस्कृतिक एकतालाई मजबुत बनाएको प्रधानमन्त्री ओलीको भनाई। प्रदेश साथ स्थित स्वास्थ्य संस्थामा ओपिडी सेवा बन्द हुँदा बिरामीहरू समस्यामा। सरकार आन्दोलनरत चिकित्सकको माग संशोधन गर्न सहमत। कञ्चनपुर घटनामा प्रारम्भदेखि स्थानीय प्रशासनको गम्भीरता नदेखिएको काङ्ग्रेसको निष्कर्ष। आजदेखि मन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु। बिम्स्टेक घोषणा पत्र कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन। र बङ्गबन्धु गोल्ड कपको पुरस्कार नेपालले अझै पाएन। हस् तैले यो समाचार बुलेटिन यहीँ सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0905205574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यति दिनसम्म परिवृद्धिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।